आकाश भन्दा पनि फराकिलो हुन्छ भन्थ्यो माया, खै तिम्रो माया त काली गण्डकी भन्दा पनि साँगुरो रहेछ। पौष माघको घाम भन्दा पनि पारिलो हुन्छ भन्थ्यो माया, खै तिम्रो माया त छुरा भन्दा पनि धारिलो रहेछ। कहिले नअस्ताउने जुन हो माया भन्थ्यो, खै तिम्रो माया त बिना जुनको औँसीको रात भएछ। नमस्ते, स्वागत तथा अभिवादन कार्यक्रम मेरो कथामा म तपाईँकै डियर कल्याण तथा मलाई सहयोग गर्ने प्राविधिक मित्र दीपक घिमिरेको। कहाँ हुनुहुन्छ तपाईँ? कस्तो हुनुहुन्छ? खुसीमा हुनुहुन्छ या विरहमा? जहाँ रहे पनि, जस्तो रहे पनि, जसरी रहे पनि म तपाईँलाई खोज्दै खोज्दै आइपुगेको छु। तपाईँको गाउँमा, तपाईँको ठाउँमा, तपाईँको सहरमा र तपाईँको हृदयभित्र बास बस्न आइपुगेको छु। म तपाईँको मनको मझेरीमा बास बस्न चाहन्छु। तपाईँको मनभित्र अलिकति ठाउँ भए म आफ्नो लागि माग्न चाहन्छु। त्यो बाहेक मलाई केही पनि चाहिँदैन। म तपाईँको हृदयको ढुकढुकीमा बास बस्ने कोसिस गर्छु। तपाईँका भावनाहरूसँग खेल्छु, तपाईँको मनसँग रमाउँछु र तपाईँको खुसीमा हाँस्छु र तपाईँको पीडामा रुने गर्छु। म तपाईँको आफ्नो भन्न चाहन्छु, मात्र आफ्नो। नदेखे पनि, नभेटे पनि, नबोले पनि म तपाईँलाई आफ्नो जस्तो ठान्छु। मलाई तपाईँका पत्रहरू पढ्दा यस्तो लाग्छ कि मानौ तपाईँसँग बसेर कुरा गरिरहेको छु। कुनै पारी हिम श्रृङ्खलाबाट एक नासले हिउँ परिरहेको छ र त्यही छेउमा छु म, तपाईँ हुनुहुन्छ। पारीतिर शीतल हिम श्रृङ्खलामा हिउँको वर्षा भइरहेको छ। म तपाईँलाई सुनाइरहेको छु, तपाईँ सुनिरहनु भएको छ। मलाई यस्तै लाग्छ, यो भावनाको कुरा होइन, यो मायाको कुरा हो, यो स्नेहको कुरा हो। त्यसैले त सधैँ सधैँ भन्छु तपाईँलाई, भन्नुहोस् न तपाईँको मन कसैले दुखाएको छ? भन्नुहोस् न तपाईँको आँखामा कसैले आँसु झारिदिएको छ भने म छु तपाईँको साथमा। पत्राचारको लागि मेरो ठेगाना हो डियर कल्याण मिडिया डेभलपमेन्ट सेन्टर, दिल्ली बजार, काठमाडौँ, पोस्ट बक्स नम्बर 8975, इपिसी 624, काठमाडौँ। त्यसै गरी तपाईँ जुन स्टेसनबाट यो कार्यक्रम सुनिरहनु भएको छ त्यही एफएम स्टेसनको ठेगाना पनि मलाई पत्राचार गर्न सक्नुहुन्छ। त्यसै गरी मेरो इमेल ठेगाना छ deardr_kalyan@hotmail.com। यो ठेगाना पछि आज मैले अजितजीले पठाउनु भएको पत्रलाई लिएको छु। अब कार्यक्रम सुरु गर्न चाहन्छु तासी शेर्पाको यो गीतबाट।
मैले नि थाहा, नचिन्नेलाई भुलिहाल्नु साह्रो भयो चिने पछि मैले।
डियर कल्याण, लेखौँ लेखु लाग्ने एउटा सत्य कथा छ मसँग, पोखौँ पोखु लाग्ने एउटा व्यथा छ मसँग, र भावनाको जुलुस छ मनभित्र। जब जब म कसैको अगाडि पर्छु सारा कुराहरू बिर्सेर एउटा कर्तव्य विमुख मनुष्य जस्तै हुन्छु म। खै किन त्यस्तो हुन्छ थाहा छैन। भावनाको कुरा हो यो, स्नेहको कुरा हो यो, मायाको कुरा हो र परिधिको कुरा हो। सायद यस्तो भावनामा सबैको मन यस्तै हुन्छ होला जस्तो लाग्छ। त्यसैले त आज सारा मनका कुराहरू पोख्न मन लाग्यो। आजसम्म बिर्सेका घटनाहरू, जब मैले होटल हयातभित्रको एउटा क्यासिनोमा जब एउटा दृश्य देख्न पुग्छु, धेरै पछाडि कसैलाई देख्न पुग्छु, त्यो पल म भत्केको जस्तो अनुभव गर्छु। त्यति कमजोर त छैन म, तर पनि मायाले भत्काउँदो रहेछ सारा सम्भावनाका पर्दाहरू, र मायाले भत्काइदिँदो रहेछ भनेर सम्लिसकेको मन पनि भत्काउँदो रहेछ। आज त्यही भत्केको घटना सुनाउँछु तपाईँलाई। डियर कल्याण, मेरो नाम अजित जङ्ग शाह हो। विक्रम सम्वत 2032 सालमा काठमाडौँको पखनाजोल नजिकै मेरो जन्म भएको हो। म घरको माइलो छोरा हुँ र हामी 3 भाइ मात्र छौँ। सानोमा मैले पखनाजोलकै एउटा स्कुलमा पढेँ, तर कक्षा 5 पछि मैले काठमाडौँको बालाजु स्थित वनस्थलीय स्कुलमा पढेँ। समय बित्दै जाँदा मैले 2048 सालमा एसएलसी पास गरेँ र वनस्थलीमै विज्ञान विषय लिएर पढ्न थालेँ। कुरा 2051 सालतिरको हो। त्यति बेला बिएससी लेभलमा अस्कल क्याम्पसमा पढ्दै थिएँ म। बिहानको समय काठमाडौँ पूर्णतया हुस्सोमा डुबेको थियो। हामी क्यान्टिनमा चिया पिइरहेका थियौँ। त्यतिकैमा हाम्रो ग्रुपमा साथीहरू हाम्रो टेबुलमा थपिए, जसमध्ये एकजना थिए। उसको नाम निशा हो। निशा बढी मसँग कुरा गर्न मन पराउँथे र बढी मसँग आफ्ना कुराहरू सेयर गर्थे, र कहिलेकाहीँ कुनै कपीहरू छुट्यो भने ऊ मबाट लैजान्थे। हाम्रो सम्बन्ध त्योभन्दा बेसी थिएन। त्यतिकैमा हाम्रो त्यही आउने शनिबार चलचित्र हेर्ने प्लान बन्यो। त्यो पल निशाले भनेकी थिए, मलाई पिकअप गर्न आउने भए आउँछु, नत्र आउँदैन। त्यति बेला मैले हतार हतार भनेको थिएँ, तिमी आउँछु मात्र भन न, म आइहाल्छु नि। त्यो पल सबैजना हाँसेका थिए। डियर कल्याण, मलाई अझै पनि याद छ। सबै हाँस्दा म लाजले आफ्नो टाउको निहुराएको थिएँ। अझै पनि याद छ मलाई त्यो पल, र त्यही शनिबार हामी फिल्म हेर्न, नेपाली चलचित्र हेर्न गएका थियौँ। माघ महिनाको तेस्रो शनिबारको कुरा हो। निशा, म र अन्य साथीहरू चलचित्र हेर्न गएका थियौँ, र त्यही पल अनुभव गरेको थिएँ कि निशा मेरो भावनालाई बुझ्छे। डियर कल्याण, त्यही भावनाको कुरा गर्छु म, र त्यही भावनाको वास्तविक घटना आज सुनाउँछु म तपाईँलाई। बस तपाईँलाई
के भनु, म कसो गरी परे, के भनु म कसो गरी परे, मोहिनीको माया जालैमा बोलै रहने टोलै रहने बोलै रहने टोलै रहने त्यो आँखाको नीर तालैमा के भनु म कसो गरी परे मोहिनीको माया जालैमा। रुपै कसतो परिजसतो दन्तैला हर खोली हाँस्दा फुलै फुल्ने उनको गलैमा रुपै कसतो परिजसतो दन्तैला हर खोली हाँस्दा फुलै फुल्ने उनको गलैमा डुबे मत नीर तालै मा डुबे मत नीर तालै मा हे डुबे मत नीर तालै मा के भनु मकसो गरी परे मोहिनी को माया जालै मा आफ्नै मन उनी दिउँ कि उनले लाउने जुही मलाईमा माया बस्यो दिलै फस्यो आफ्नै मन उनी दिउँ कि उनले लाउने जुही मलाईमा डुबे मत नयन तालैमा डुबे मत नयन तालैमा लौटुबे मत नयन कालैमा के भनु मकसो गरी परे के भनु मकसो गरी परे मोहिनी को माया जालैमा बोलै रहने टोलै रहने बोलै रहने टोलै रहने त्यो आँखाको नीर तालैमा के भनु म कसो गरी परे के भनु म कसो गरी परे हा हा
डियर कल्याण अस्ताउन नसकेको जुन जस्तै उदास छु म डुब्न नसकेको घाम जस्तै उजाड छु म खै कसरी सुरु गरौँ आफ्ना कथाहरू कसरी व्यक्त गरौँ आफ्ना मनका यी भावनाहरू कसलाई सुनाऊ कहाँ पोखु छटपटी त निरन्तर लामो समयदेखि मनभित्र चलिरहेको थियो तर बिसाउने ठाउँ कतै थिएन चाहन्थे तपाईँलाई लेखु तर पनि मनभित्रको एक किसिमको पीडाले सताइरहेको बेला लेख्न पनि सकिरहेको थिएन तर अस्ति मात्रै एउटा घटनाले मलाई लेख्न बाध्य बनायो र लेख्दैछु आज आफ्नो वास्तविक घटना प्रमाणका लागि केही फोटोहरू पनि पठाएको छु सन्का लागि मेरो मोबाइल नम्बर र टेलिफोन नम्बर पनि दिएको छु सम्पर्क गर्नुहोला यी मनका भावनाहरू साटेर मन अलिकति हलुङ्गो हुन्छ कि यही भन ठानेर मैले तपाईँलाई पठाएको छु आफ्नो वास्तविक घटना कुरा 2051 सालकै माघ महिनाको हो माघ महिनाको पारिलो घाम लागेको थियो म अनि निशा काठमाडौँको अति सुन्दर पार्क गोदावरी मलाई राम्रोसँग याद छ हल्का गोदावरी हल्का गुलाबी रङको कुर्ता सलवारमा सजिएर आएकी थिए निशा आज सम्झन्छु त्यो पल त्यो क्षण र आफूबाट फुत्कन्छ कि जस्तो लाग्छ त्यो पल मैले पाप मन पराए मैले पुण्य मन पराए जोश मैले तिमीलाई चुपचाप मन पराए डाक्टर राममान त्रिशीको गीत तथा सुर सम्राट नारायण गोपालको सुर सम्झन्छु आज पनि म कहाँ गए ती बाचाहरू कहाँ गए ती सम्भावनाहरू डियर कल्याण बगिसकेको खोला फर्कन्छ कि भनेर कुरेर बसे जस्तै छ मेरो जिन्दगी खोला कहिल्यै पनि फर्कँदैन तर पनि आस लाग्छ कतै बगिसकेको खोला फर्कन्छ कि भनेर तर समय कहिल्यै पनि पुनरावृत्त हुँदैन तर यादहरू जस्ताको तस्तै छन् एउटै कलेजबाट सुरु भएको निशाको र मेरो यात्रा कसरी कहाँ पुगेर टुङ्गिन्छ आज सुनाउँछु म तपाईँलाई, र तपाईँको आवाज मार्फत लाखौँ लाख मानिसलाई सुनाउन चाहन्छु म मेरो जीवनको वास्तविक घटना। बिएससी पढ्दा नै निशा र मेरो भेट भएको थियो। काठमाडौँ महाराजगञ्जकी स्थायी बासिन्दा निशा राम्री, सुकुमार र अत्यन्तै सुन्दर थिए, र हरेक क्रियाकलापमा ऊ फरक थिए, त्यसैले ऊ सबैको नजरमा विशेष रूपमा प्रस्तुत हुन्थे। बुबा इन्जिनियर, आमा सरकारी जागिरे, एउटा शिक्षित परिवारमा जन्मिएकी निशा मेरो जीवनको लक्ष्य बन्दै गई र बन्दै गई एउटा सुन्दर सपना। यस्तो सुन्दर सपना जहाँ केवल प्रेम हुन्छ, स्नेह हुन्छ र माया हुन्छ। त्यही मायाको सुन्दर संसारभित्र म र निशा हराउँदै गयौँ। बाचाहरू कसमहरू एक अर्कोमा सार्दै गयौँ र सँगै मर्ने सँगै मास्ने कसमका साथ यो जिन्दगीको मिठो यात्रामा हामी हिँडिरह्यौँ, बस हिँडिरह्यौँ।
सम्झे सम्झे रुनु भन्दा बरु पागल बनाइदे, तडपी तडपी बाँच्नु भन्दा बरु मृत्यु मलाइदे। सम्झे सम्झे रुनु भन्दा बरु पागल बनाइदे, तडपी तडपी बाँच्नु भन्दा बरु मृत्यु मलाइदे। साटेकै गिना माया प्रीति बसेकै किना, ओ मोटु साटेकै गिना माया प्रीति बसेकै किना, साथ हिँडेकै किन हत्ते गरी चाहेकै किन, यो दुनिया पराई भो प्राण मेरो खोसी दे, तडपी तडपी बाँच्नु भन्दा बरु मृत्यु मलाइदे।
डियर कल्याण, मान्छे हमेसा आशावादी हुन्छ। मलाई लाग्छ भोलि यस्तो होला उस्तो होला, त्यही आशमा र त्यही सुन्दर सपनामा बाँचिरहेको हुन्छ। तर उसको त्यो सुन्दर सपनालाई भताभङ्ग पार्ने एउटा तत्त्व छ, त्यो हो भाग्य। आज त्यही भाग्यको कुरा गर्छु म, आज त्यही सपनाको कुरा गर्छु म, आज त्यही सम्झनाको कुरा गर्छु म, र आज त्यही मिठो कल्पनाको कुरा गर्छु म। यसरी निशाको र मेरो प्रसङ्ग अगाडि बढ्दै गयो। 2051 साल काटेर 52 साल लाग्यो र क्रमशः 53 साल पनि पुरा भयो। हामी निरन्तर एकसाथ हिँड्थ्यौँ। हामी हिँडेको देख्दा कतिले रिस गर्थे, दाहा गर्थे, यतिसम्म कि हामी कलेजबाट क्यान्टिनमा छिडेर आफूले खाने चियाका ग्लासहरू पनि साटासाट गर्थ्यौँ, बाँटेर खान्थ्यौँ। जहाँ बाँटिन्छ त्यहाँ माया हुन्छ, हाम्रो यही सिद्धान्त थियो। कुरा 2053 सालकै हो। निशाको दिदीको बिहेमा हामी कलेजबाट सहभागी भएका थियौँ। काठमाडौँ महाराजगञ्ज स्थित एउटा ठुलो होटलमा पार्टी थियो। त्यही दिन मैले निशाका सबै आफन्तहरूसँग भेट्ने अवसर पाएँ। त्यही पल उसले मलाई एकजना केटासँग परिचय पनि गराउँदै भनेकी थिए, अजित मेरो मामाको छोरा अभय हो। तेर कल्याण म छक्क परे। वनस्थली स्कुल पढ्दादेखि नै अभय मेरो क्लासको साथी थियो, तर ऊ नै निशाको मामाको छोरा रहेछ। स्कुलमा अलिकति अनुशासनमा बस्न नचाहने अभय मेरो पनि शुभचिन्तक थिएन। धेरै पटक झगडा र साथीहरूसँग हात हालाहाल हुँदा ऊ मेरो दुश्मन जस्तै थियो। ऊ चाहँदैन थियो मेरो भलो। स्कुलबाट एसएलसी दिएर छुट्टिने बेला पनि ऊ हामी अर्थात् मेरो साथीहरूसँग झगडा गरेर छुटिएको थियो। त्यसैले उसको हाम्रो साथीहरूसँग र मसँग बोलचाल पनि थिएन। हातमा बियरको ग्लास लिएर पार्टीमा भौतारिँदै हिँडेको अभयलाई मैले हात मिलाउन खोजेँ, तर ऊ अर्कोतिर फन्केर हिँड्यो। म छक्क परे, निशा पनि छक्क परे, तर दुवैले यो कुरालाई वास्ता नगरे चाहिँ अगाडि बढ्यो। तर त्यो पल निशालाई मैले अभयको बारेमा केही कुरा भने, तर उसले त्यति बेला भनेकी थिए जे जस्तो भए पनि ऊ मलाई असाध्य माया गर्छ र मेरो अत्यन्तै मिल्ने दाइ हो। मेरो लागि ऊ हरेक कुरा गर्न तयार छ, त्यसैले म उसलाई माया गर्छु, उसले यति मात्र भने। अबेरसम्म पार्टी चलिरह्यो, तर हामी अलि छिटो फर्कने कोसिस गरिरहेका थियौँ। त्यतिकैमा हाम्रो कलेजको साथीहरू फर्कन थालेपछि अभयले मलाई कौतूहलताका साथ हेरिरहेको थियो, किनकि म उसको बहिनीकै साथमा थिएँ। र हामी कलेजका साथीहरू बाहिर निस्कने बेला ऊ पनि बाहिरसम्म आए, र हामी फर्कन नपाउँदै उसले निशालाई लिएर भित्र फर्क्यो। निशा भित्र गई र हामी साथीहरूसँग घर आयौँ, र त्यो दिन मैले निशाका सबै आफन्तहरूलाई भेट्न पाएकोमा अत्यन्तै खुसी थिएँ। खुसीको सीमा थिएन, तर डियर कल्याण धेरै खुसीले कहिलेकाहीँ यसरी आँसु झार्छ। आज म सुनाउन चाहन्छु मेरो आँसुको कथा। बस आज
धेरै भयो किन तिमी आउँदैनौ, धेरै भयो किन तिमी आउँदैनौ, यो रातमा मेरो मुटु जलेको जलेछ तिमीले बुझिन, यो रातमा मेरो मुटु जलेको जलेछ तिमीले बुझिन। छातीमा मेरो धडकन बढेको बढै छ तिमीले सुनिन। किन तिमी आउँदैनौ,
भो किन तिमी आउँदैन यो रातमा मेरो टुजले गोजले छ तिमीले बुझिन यो रातमा मेरो मुटुजले गोजले छ तिमीले बुझिन।
डियर कल्याण, भनिन्छ जिन्दगी भुल भुलैया हो र प्रेम कल्पनातीत मिठो सपना, त्यही सपनामा बाँच्ने, सपनामा हाँस्ने र सपनामै खेल्ने भइदिएको भए कति रमाइलो हुन्थ्यो होला यो जिन्दगी। तर त्यही मिठो सपनाको कल्पना पनि यही तितो यथार्थमा उभिएर देख्नुपर्छ। सपना त आँखा चिम्ले देखिन्छ, पग्नुपर्ने त यथार्थमा हो। त्यसैले जो मान्छे यथार्थवादी हुन्छ ऊ सफल हुन्छ र जो मान्छे बढी कल्पनामा हराउने गर्छ ऊ असफल हुन्छ। मलाई त्यस्तै लाग्छ जिन्दगीको परिभाषा, मैले भोगेको कुरा यही हो। डियर कल्याण, यसरी हाम्रो बिएससी सकियो। बिएससीको परीक्षा लगत्तै निशा केही समयको लागि फुपूलाई भेट्न दिल्ली गई। उसको फुपूको घर दिल्लीमा थियो। धेरै पहिलेदेखि दिल्लीमा बस्दै आइरहेको उसको फुपूको परिवार दिल्लीमै स्थापित भइसकेको थियो। त्यहीँका रैथाने थिए उनीहरू। दिल्लीमा केही समयको लागि गएकी निशा करिब 8 महिनापछि मात्र फर्की र फर्केपछि फेरि दिल्ली जाने भई। बिएससी पास गरेकी निशाले मुड अचानक चेन्ज गरी र उसले इन्टेरियर डिजाइनिङको कोर्स गर्ने भई दिल्लीमै। डियर कल्याण, बिएससी सकाएर बिहे गर्ने र सँगसँगै एमएससी पढ्ने हाम्रो योजना थियो र एमएससी सकाइसकेपछि पढाइ राम्रोसँग सम्पन्न गरेपछि विदेश जानको लागि कोसिस गर्ने नभए आफ्नै देशमा केही गर्ने हाम्रो योजना बनिसकेको थियो। तर अचानक निशाले आफ्नो निर्णयमा परिवर्तन ल्याएपछि मलाई पनि अनौठो लाग्यो। तर जे जस्तो भए पनि ऊ आफ्नो क्यारियर बनाउनको लागि जान्छे भने मैले उसलाई सपोर्ट गर्नु आफ्नो कर्तव्य थियो र मैले पनि सहमति दिएँ। त्यो बिचमा मैले धेरै कोसिस गरेको थिएँ निशालाई कन्भिन्स गर्न कि तिमी नजाऊ, यहीँ केही गरौँ, हामीसँग सबै कुरा छ। तर उसले मानेने। एक दिन नगरकोट गएको बेला मैले भने मलाई एक्लो पारेर नजाऊ निशा। त्यो पल उसले सबै कुरा मलाई भन्दै गई। वास्तवमा मलाई मामा घरको पनि प्रेसर परेको हो किनकि म केही गर्न चाहन्छु र मेरो परिवार, मेरो मामा, विशेष गरी मामाको छोरा अभयले मलाई दिल्ली पठाउनको लागि धेरै कोसिस गर्नुभएको हो। त्यसैले म जाँदैछु। कति टाढा छ र दिल्ली, उसले यस्तै कुरा भन्दै गई। अबेरसम्म हामी नगरकोट बसेर फर्क्यौँ। फर्कने बेला बाटोभरि मलाई एक किसिमको बोर लागिरहेको थियो। मैले बाटोमा बार बार भन्थे, अब तिमी जाने भयो, म त एक्लै हुने भए, युनिभर्सिटीमा म एक्लै हुने भए। त्यो पल उसले भन्थे, साथीहरू भइहाल्छन् नि, नभए कसैलाई गर्लफ्रेन्ड बनाउन। ऊ हाँस्थे। यस्तै गर्दा गर्दै हामी नगरकोटबाट आफ्नो घरतिर आयौँ। बाटोभरि मलाई बोर लागेको कुरा उसलाई सुनाइरहे र छुट्टिने बेला उसले मेरो हात समाएर भने, म तिमीलाई कहिले पनि धोका दिँदैन, सधैँ तिम्रो साथमा हुन्छु, तिमी मलाई विश्वास गर। म दिल्लीबाट फर्केर आएपछि हामी विवाह गर्ने, उसले सपनाहरू सुनाउँदै गए। डियर कल्याण, म उसको सपनामा हराउँदै गए। यसरी हराए जसरी एउटा माछु समुद्रको गहिराईमा हराउँदै जान्छ। बस प्रेमको मोती टिप्ने बहानामा म पनि निशाको सपनाको गहिराईमा हराउँदै गए। बस हराइरहे
समयको बाँसँगै यहाँ सम्म आए पुग्दा तिम्रो सम्झनाका छोडेनन् र
हेर कल्याण, यसरी निशा दिल्ली गई, सम्बन्ध ठिकै थियो हाम्रो, राम्रै थियो, सबै सम्भावनाका पर्दाहरू जस्ताका तस्तै झुलिरहेका थिए, सपनाका महलहरू जस्ताको तस्तै खडा थिए, कुनै शङ्का थिएन हामी बीचमा, सबैलाई थाहा थियो कि हामी एकअर्कोलाई माया गर्छौँ, मेरो परिवारमा पनि उसको परिवारमा पनि सबैलाई थाहा थियो, त्यसैले हामी ढुक्क थियौँ। त्यतिकैमा समय बित्दै जाने क्रममा एक दिन निशाले मलाई केही सामानहरू पठाइदिएको र त्यो लिएर अभय भेट्न आउने कुरा इमेल मार्फत गरी नभन्दै त्यो दिन अभयले मलाई फोन गर्यो र आयो, तर ऊ घरभित्र आएन, बाहिर बाटोमै भेटेर निशाले दिएका गिफ्टहरू दियो, मैले लिएँ। मैले उसलाई घरभित्र आउन आग्रह गरेँ तर उसले मानेन, उसले स्कुलका प्रसङ्गहरू झिक्यो र मसँग डिस्कस गर्न थाल्यो, म छक्क परे। निशाको दाइको नाताले मैले उसलाई रेस्पेक्ट गरिरहेको थिएँ र त्यसपछि ऊ मोटरसाइकलमा हतार हतार बसेर भन्यो, निशाको बारेमा ठुलो सपना देख्नु भ्रम हो अजित। म चुपचाप उभिरहे, ऊ मोटरसाइकल स्टार्ट गरेर हिँड्यो, म छक्क परे। मैले निशालाई माया गर्छु, निशा मलाई माया गर्छ, त्योसँग उसको के सरोकार, किन जल्छन् मान्छेहरू, मलाई अचम्म लाग्यो। तर ऊ यति जल्थ्यो कि हाम्रो बीचको सम्बन्ध देखेर म कुरै गर्न सक्दिनँ। त्यसपछि उसले निशालाई के भन्यो मलाई थाहा छैन, तर केही दिनपछि निशाको इमेल आयो जसमा उसले लेखेकी थिए अभयसँग किन झगडा गरेको, उसलाई किन गाली गरेको। ढेर कल्याण, त्यो पलमा स्तब्ध भए। केटीहरू कुरा बुझ्दैनन्, लहलहीमा हिँड्छन् र जो आफ्नो जस्तो लाग्छ उसकै कुरा पत्याउँछन् भनेको साँचो रहेछ जस्तो लाग्यो। तैपनि मैले उहाँबाट गल्ती भयो भनेर रिप्लाई दिएँ। समय बित्दै गयो, अभयले के रोल खेल्यो मलाई थाहा छैन, तर ढेर कल्याण हप्तामा 3-4 पटक अनलाइन बस्ने निशा क्रमशः हप्तामा 1 पटक र पछि गएर महिनामा 2 पटक अनलाइनमा भेटिन थाले। इमेलको रिप्लाई पनि कम, उसको मोबाइल नम्बर पनि परिवर्तन भएको जानकारी आउन थाल्यो बारम्बार र उसको टेलिफोन नम्बर पनि चेन्ज भएको कुराहरू थाहा हुन थाल्यो। तर जे जस्तो भए पनि मैले उसलाई अथाह माया गर्थेँ र मैले उसलाई यति माया गर्थेँ कि ऊ बिना मेरो जिन्दगीका कुनै पनि सम्भावनाहरू सफल हुन सक्दैन थिए। खाँदा हो, बस्दा हो, हेर्दा हो, पल पल, हर क्षण, हर पल ऊ मेरो हृदयको धुकधुकीमा बास बस्न आउँथे। मायाले अगाल्थे, कल्पनाको अगालोमा बाँधिन्थे र सधैँ सधैँ भन्थे, मेरो राजा, म तिमीलाई असाध्य माया गर्छु। ढेर कल्याण, यही कल्पनाको सागरमा म डुबिरहे, बस डुबिरहे।
मध्यरात को एकाकीमा कोही मलाई परखी भन्छ, परखी भन्छ छाया बनेर सँग सँगै कोही हिँड्यो माया बनेर, कोही हिँड्यो माया बनेर, कस्तो बा बाटो हिड़िए फूल कतै देखिएन काड़ा धेरै किए होला पहिला त्यहाँ देखिएन कस्तो बाटो कतै लगियो छटपटी बिसै दिन पाए हुन्थ्यो बिसै दिन पाए हुन्थ्यो हरेका यी आँसु आँखामा मिसै दिन पाए हुन्थ्यो मिसाइ दिन पाए हुन्थ्यो जिन्दगीका भोगाइहरू हार्नु जित्नु यस्तै हो कि हाँस्न पनि सकिँदैन आँखा भित्र आँसु रोकी कस्तो बाटो हिँडिएछ फुल कतै देखिएन काँडा धेरै थिए होला पहिला त्यहाँ देखिएन कस्तो बाटो हिँडिएछ
मलाई कहिले कहीँ लाग्छ म एउटा उदास र उजाड रुख हुँ सुकिसकेको रुख हुँ जस्तो लाग्छ म जब हरियाली थियो त्यति बेला चराचुरुङ्गीहरू आउँथे गुड बनाउँथे बस्थे आफ्नो मधुर स्वरमा गीतहरू गाउँथे चराहरू तर आज म सुकिसकेको रुख जस्तो भएको छु चराहरू सबैले गुड सारेर गइसके त्यस्तै लाग्छ आफ्नो जिन्दगी आफ्नो अगाडि तर पनि हाँसेको छु बाँचेको छु बाँच्नु पर्दो रहेछ जिन्दगीमा यसरी निशाले क्रमशः मसँगको सम्बन्ध कम गरे पनि ऊ मलाई बारम्बार सामानहरू पठाएर मायाको आवाज दिइरहन्थे त्यतिकैमा अचानक एकपटक मलाई निशाले फोन गरी र भनी म काठमाडौँ आएको तिन दिन भइसक्यो तिमीलाई थाहा छैन उसले उल्टै प्रश्न गरी मैले भने कसरी थाहा हुन्छ एक मन त मलाई रिस उठ्यो तर फेरि उसले भने म माफी चाहन्छु किनकि आउन साथ म बिरामी परे आज ठिक हुन साथ तिमीलाई फोन गरे कि उसले ढाँटेकी रहेछ तर पनि मलाई साँचो जस्तो लाग्यो त्यसपछि मैले भेट्ने प्रस्ताव राखेपछि उसले अर्को दिन दरबार मार्गमा भेट्ने कुरा गरे कुरा 2056 सालको हो यो 56 सालकै दसैँतिरको कुरा हो भर्खर भर्खर दसैँ सुरु हुँदै थियो म मोटरसाइकल लिएर दरबार मार्ग पुग्दा ऊ अभयसँगै कारमा आएकी थिए मैले अभयलाई देख्न साथ मलाई नरमाइलो लाग्यो र रिस पनि उठ्यो र त्यसपछि ऊ कारबाट ओर्ली र भनी के छ हालखबर मैले ठिकै छ भने बाटोमा के कुरा गर्ने कारमै जाउन उसले अनुरोध गरी मैले मोटरसाइकल त्यहीँ राखेर उसको कारको पछाडितिर बसेँ अगाडि अभयले ड्राइभ गरिरहेको थियो म र निशा पछाडि थियौँ गाडी त्यहाँबाट बानेश्वरतिर गयो मलाई बोर लागिरहेको थियो म धेरै बोलेन तर निशा भन्दै थिए किन नबोलेको धेरै पछि भेटेर यस्तो भएको हो। उसले सबै कुरा गर्थे तर मलाई अप्ठ्यारो लागिरहेको थियो। हामीले त्यो दिन सँगै खाना खायौँ र त्यसपछि म लगायत हामी तिनैजना दरबार मार्गतिर आयौँ। म पुनः दरबार मार्गमा ओर्ले र बाइक लिएर घर पुगे। डियर कल्याण, मलाई त्यो दिन निशाको बिहेव ठिक लागेन। मलाई सधैँ सधैँ माया गर्ने, सधैँ सधैँ अगालोमा बाँधिएर तिमीसँग जिन्दगी बिताउने मेरो इच्छा छ भन्ने निशा त्यो दिन निकै चटपटी स्वभावमा प्रस्तुत भएकी थिए। मानौ हामी एउटा साथी मात्र हौ जस्तो बिहेव देखाइरहेकी थिए। त्यसपछि मलाई साह्रै नरमाइलो लाग्यो र साथी प्रबोधलाई बोलाए। ऊ पनि अभयको साथी थियो र हामी दुवैजना त्यो दिन बेलुका बाहिरै बस्यौँ। बाहिरको एउटा रेस्टुरेन्टमा हल्का खाएको हल्का नसाको झोकमा मैले सारा कुराहरू पोखेँ प्रबोधलाई र त्यो पल उसले भने, निशालाई अभयले जे पनि गर्न सक्छ, मलाई थाहा छ निशाले अभयलाई असाध्य माया गर्छ, उनीहरू अति मिल्छन्। मलाई डर लाग्यो। त्यो दिन राति म घर गएँ र नसाको झोकमा निशालाई फोन गरेँ र विवाह गर्ने प्रस्ताव राखेँ। हामी करिब 2 घन्टासम्म फोनमा कुरा गऱ्यौँ। निशाले किन यस्तो हतार गरेको, भोलि भेटेर कुरा गरौँला भने पछि मैले फोन राखेँ। अर्को दिन फेरि हाम्रो भेट भयो, दिनदिनै भेट भयो, फेरि पहिलेकै जस्ता कुरा हुन थाल्यो। त्यतिकैमा ऊ दिल्ली फर्कने दिन आयो र त्यति बेला उसले फर्कने दिन मलाई एयरपोर्टमा भने, विवाहको हतार नगर, मेरो सबै कोर्स सकिएपछि विवाह गरौँला। ऊ त्यति भनेर दिल्लीको लागि उडी। डियर कल्याण, म दिनहरू पर्खदै गएँ, म रुक्दै गएँ। म उसलाई चाहन्थेँ र उसको चाहनामा डुब्थेँ। घर परिवारले बिहे गर्ने जति दबाब दिए पनि मैले विवाह गरिनँ। तर डियर कल्याण, 2059 सालमा निशाले अचानक दिल्लीमा विवाह गरे। त्यो कुरा सुन्न साथ म यसरी काँपेको थिएँ कि म भन्न सक्दिनँ। मायाको नाटक रच्ने निशाले दिल्लीमा एउटा मोडल केटासँग विवाह गरिछे, जो फुपूको घरमा आइरहन्थ्यो र उसको फुपूको टाढाको नाता पार्ने, जो दिल्लीमा मोडलिङ गरेर बसिरहेको एकजना केटासँग विवाह गरेर उतै स्थापित हुन खोजेकी रहेछे। जब मैले यो कुरा साथीबाट थाहा पाएँ, निशाको विवाह हुँदैछ, डियर कल्याण, म उभिएको धरतीले मलाई थिचे जस्तै अनुभव भयो। काँप्न थालेँ म र बेहोस भए जस्तै गरेर लडेँ। तर जे जस्तो भए पनि मेरो कुरा कसैले सुनेन, म एक्लो भए र अन्त्यमा निशाले विवाह गरेर छोडी। मलाई धोका दिएर उसले अरू कसैसँग विवाह गरे, मलाई लात हानेर।
भुलु भुलु लाग्यो मलाई सपनामा, मिठो लाग्दैन बिपनी हो, मिठो लाग्दैन बिपनी। रोजु रोजु लाग्यो मलाई अँधेरी नै, मिठो लाग्दैन उजेली हो, मिठो लाग्दैन उजेली। दिन आँखा मेरो भिजिदिन्छ त्यसै त्यसै, रात दिन आँखा मेरो भिजिदिन्छ त्यसै त्यसै। बिरतीको भाका मिठो सम्झि हिँड्थे सधैँ सधैँ, तर रहेछ नि राजै मुटु बिझाउने, दुनियाँ हँसाउने हो मनै जलाउने। भुलु भुलु लाग्यो मलाई सपनामा, मिठो लाग्दैन बिपनी हो, मिठो लाग्दैन बिपनी। रोजु रोजु लाग्यो मलाई अँधेरी नै, मिठो लाग्दैन गुजेली हो, मिठो लाग्दैन गुजेली।
गमलामा कतै फुल्न नसकेको उदास फूल जस्तो छु म यतिखेर। सुनसान नदीको पल्लो छेउमा घडिएको मुर्दा जस्तो एक्लो छु म यतिखेर। मेरा साथीहरू छन्, मेरा सङ्गीहरू छन्, तर पनि मलाई कोही आफ्नो जस्तो लाग्दैन। तपाईँलाई बारम्बार लेख्ने कोसिस गरिरहेको थिएँ, तर तपाईँको आवाज काठमाडौँ उपत्यकाभित्र भेट्न सकेको थिएन। तर जब तपाईँ इमेज एफएमबाट बोल्न थाल्नुभयो, तब मलाई लाग्यो मेरो मनपर्ने मान्छे फेरि बोल्न थालेछ। मेरो मनपर्ने र हामी जस्ता टुक्रिएका मनहरूको भावना साटिदिने डियर कल्याण फेरि आएछ यो सहरमा, गाउँ गाउँमा आइपुगेछ र सहरका कोठा कोठामा बसेर हरेक पीडित मान्छेहरूलाई, प्रेमका गहिराईमा डुब्नेहरूलाई फेरि सम्झना आइपुगेछ। यस्तै लाग्यो। निशा पनि तपाईँको कार्यक्रम सुन्थे, ऊ पनि तपाईँको फ्यान थिए, म यही कुरा कल्पन्थे र निशाले पनि बारम्बार प्रसङ्ग दोहोऱ्याउँथे, हामीले यसरी कहिले पनि आफ्नो कथा सुनाउन नपरोस्, आज उसैले धोका दिए र लेख्न बाध्य छु। बाध्यता यसकारण भयो, गएको हप्ता म हयात होटलको क्यासिनोमा पुग्दा निशा आफ्नो श्रीमानसँग त्यहीँ थिए। उसले मलाई देखिने, केही बेर त्यहाँ बसी ऊ केही गेमहरू खेली र त्यसपछि तिनीहरू बाहिर निस्के। त्यो रात अबेरसम्म म क्यासिनोमा बसेर आएँ र राति मैले आफ्नो मनलाई थाम्न सकेन र तपाईँलाई लेखेँ। निशा यतिखेर काठमाडौँमा छ। निशा, यदि तिमी कतै छेउ र यो कार्यक्रम सुनिरहेकी छौ भने तिमीलाई बधाई छ, तिमी त खुसी छौ, तर मेरो बारेमा तिमीले कहिल्यै सोचेनौ। सधैँ सधैँ मायाको अघालोमा बाँधिएर भन्थ्यौ म तिमीसँग जिन्दगी बिताउँछु, तर आज अर्काको अघालोमा बाँधिएर यही कुरा अर्कोलाई भनिरहेकी छौ। कसरी दो मन हुन सक्छौ, कसरी दुईटा कुरा गर्न सक्छौ? मलाई अचम्म लागिरहेको छ, तिमीले दिएको धोकाको घाउ अझै पनि जस्ताको तस्तै छ निशा, र अझै पनि म विवाहित हुन सकेको छैन। तिम्रो धोकाको घाउ निको नहुन्जेलसम्म म कसरी विवाह गरौँ? तर जे जस्तो भए पनि तिमीले धोका दियो, धोका दिनु हुँदैन थियो निशा, तर तिमीले साह्रै नराम्रोसँग धोका दियो मलाई, बस नराम्रोसँग।
सौन्दर्य भने त्यो सधैँ मेरो आँखामा लुकेछ, जुन फुल मैले चाहेको थिएँ कसैले टिपेछ। सौन्दर्य भने त्यो सधैँ मेरो आँखामा लुकेछ। दुख सङ्गाली दिने जीवनमा त्यही थियो, सुख र दुख सङ्गाली दिने जीवनमा त्यही थियो। दिन रात आबा म देखि टाढा भएर गइदियो, बिरानु बने प्रति पल मेरो यो मुटु धड्किन्छ। बितेका ती नै पुरानो कथा सम्झाइ तड्पिन्छ। बाँची नै रह्यो केवल चाहिँ मुटुमा चोट पारी, बाँची नै रह्यो केवल चाहिँ मु मुटुमा छो परी त्यो मेरो थियो स्नेहको दियो मनको हितकारी चर्केको माया जोडिदिने तेरी वस्तु नै के छ मनमा रह्यो विराह व्यथा भन्नु नै के छ जुन फुल मैले